दीपावली 2081 को पावन अवसरमा रेडियो नेपाल सम्पूर्ण श्रोता शुभेच्छुक तथा विज्ञापनदातामा हार्दिक शुभकामना व्यक्त गर्दछ। यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपालीहरूको दोस्रो ठूलो चाड़ तिहारको तेस्रो दिन आज दीपावलीका साथ ऐश्वर्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरिँदै राष्ट्रपति रामचन्द्र पौडेलको यही कार्तिक 25 गतेदेखि 30 गतेसम्म हुने अजर बैजान भ्रमण कार्यक्रम स्वीकृत गर्ने मन्त्री परिषद बैठकको निर्णय, विशेष अदालतद्वारा भ्रष्टाचारको मुद्दामा निलम्बित मुख्य सचिव डाक्टर वैकुण्ठ अरियाललाई सफाई, स्पेनमा आएको बाढ़ीका कारण 95 जनाको मृत्यु, दर्जनौ घाइते र दक्षिण एसियाली फुटबल साफ महिला च्याम्पियनशीपको उपाधि बंगलादेशलाई।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज साँझ दीपावलीका साथ ऐश्वर्य धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मी पूजा पर्व मनाइँदैछ। सफा सुग्गर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले वास गर्छिन् भन्ने मान्यता अनुसार आज बिहानै घर सफा सुग्गर र गाईको गोबर एवं रातो माटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेष गरी घरका झ्याल का चोटा कोठा संघार कौशी अटाली र भर्याङ लगायतका स्थानमा सरसफाई गरी दीपावली गरिन्छ। यस पर्वलाई दीप मालिका पनि भनिन्छ। लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औंसीको रातलाई सुखरात्री पनि भनिन्छ। लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूल ढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातो माटोले लिपपोत गरेर चामलको पीठोद्वारा लक्ष्मीको पाइला बनाइन्छ र यिनै पाइलामा टेक्दै लक्ष्मी घरभित्र प्रवेश गरेर विराजमान हुन्छन् भन्ने धार्मिक विश्वासका साथ देवी महालक्ष्मीको मूर्ति वा चित्र स्थापना गरी सुन चाँदी गरगहना रूपियाँ पैसा आदिलाई उनकै प्रतीक मानेर पूजा गरिन्छ। दीपावली गरिसकेपछि पूजा कोठामा दियो कलश र गणेशसहित लक्ष्मी कुबेर स्थापना गरेर गरगहना पैसा धान चामल फलफूल सेलरोटी र फूलमाला चढ़ाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ। आजै साँझ समूह बनाए घर घरमा भैलो खेल्ने चलन पनि रहिआएको छ। आजै घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधना सहित मिठा मिठा खानेकुरा खान दिएर सम्मान गरी कुकुर तिहार पनि मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबड़का कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राध्यापक डाक्टर देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनु पर्ने बताउनुहुन्छ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मिठा मिठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोड़िदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो। आजै नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको 116 जन्म जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। नेपाली साहित्यका शिखर व्यक्तित्व महाकवि देवकोटाको जन्म विक्रम सम्मत 1966 र निधन 2016 सालमा भएको हो। नेपाली साहित्यका जनप्रिय ठूला कवि र आधुनिक कविका रूपमा प्रसिद्धि पाउनुभएका देवकोटाका मुना मदन साकुन्तल आदि संयोग काव्यकृति प्रकाशित छन्। नेपाली निबन्ध विधामा पनि उहाँको विशिष्ट योगदान रहेको छ। गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च सुरक्षा प्रदान गर्न निर्देशन दिएको छ। सुरक्षा समितिको निर्देशन अनुसार नेपाल प्रहरीले तिहार तथा छठ पर्व लक्षित विशेष निगरानी अघि बढ़ाएको छ। भिडियो सामाजिक सञ्जाल सीसीटीभी सादा पोशाकमा प्रहरी परिचालन गरेर सुरक्षा निगरानी गरिरहेको पनि प्रहरीले जनाएको छ। सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजान भ्रमण कार्यक्रम स्वीकृत गरेको छ। मन्त्री परिषदको मंगलबार बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले राष्ट्रपति पौडेलको यही कार्तिक 25-30 गतेसम्म गर्नुहुने अजरबैजानको भ्रमण कार्यक्रम स्वीकृत गरेको जानकारी दिनुभयो। राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधि मण्डलले अजरबैजानको बाकुमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धि पक्ष राष्ट्रहरूको 29 सम्मेलन कोप 29 सहभागी हुने कार्यक्रम रहेको छ। यस्तै मन्त्री परिषद बैठकले भूमि समस्या समाधान आयोगको अध्यक्षतामा हरिप्रसाद रिजाल प्युठान, उपाध्यक्षमा सनत कुमार कार्की जाजरकोट तथा सदस्यहरूमा गुञ्ज बहादुर खड्का महोत्तरी, अनिल कृष्ण प्रसाई झापा, डाक्टर जगत बहादुर बस्नेत सिन्धुपाल्चोक, टेक बहादुर शाह कैलाली, गोवर्धन कोली दार्चुला र आरती भण्डारी तनहुलाई नियुक्त गर्ने निर्णय गरेको छ। यसै गरी बैठकले नेपाल प्रहरीको जनपद समूहतर्फको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी पदमा प्रहरी नायब महानिरीक्षक डीआईजी किरण राणा र प्राविधिक समूहतर्फको रिक्त एआईजी पदमा डीआईजी डाक्टर सुन्दर प्रसाद ह्युजूलाई बढ़ुवा गर्ने निर्णय गरेको छ। यस्तै मन्त्री परिषद बैठकले सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण नियमावली 2081 र विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश 2081 स्वीकृत गर्ने, नेपाल संस्कृत विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको म्याद 2 थप गर्ने, नयाँ बुटोल लमही 400 KV प्रसारण लाइन आयोजनाको टावर प्याड निर्माण गर्न, रूपन्देही कपिलवस्तु अर्घाखाँची र दाङ जिल्लामा पर्ने करिब 0.26 हेक्टर तथा माछा खोला जलविद्युत आयोजना निर्माणका लागि गोर्खाको धार्चे गाउँपालिकामा रहेको 4.59 हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा प्राप्त गर्न स्वीकृति दिने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसंचार कम्पनी लिमिटेडलाई गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको सहायता रकमबारे जानकारी दिन प्रधानमन्त्री कार्यालय पुगेको टेलिकमको टोलीलाई प्रधानमन्त्री ओलीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति भएकाले जनतालाई सेवा दिने सवालमा कुनै कमजोरी नगर्न निर्देशन दिनुभयो। उहाँले उपकरण र प्रविधिका लागि सहयोग आवश्यक परेमा सरकारले सहयोग गर्ने आश्वासन दिँदै संस्थाको साख उच्च राख्न आग्रह गर्नुभयो। त्यस अवसरमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ र संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अरियाल समेत सहभागी रहनु भएको थियो। टेलिकमका प्रबन्ध निर्देशक संगीता अरियालले 1,02,70,000 रूपियाँ कोषमा दाखिला गरिएको जानकारी दिनुभयो। सत्तारूढ़ दल नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचन 2081 केन्द्रीय संयोजन समिति गठन गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पार्टी महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समिति गठन गरेको जानकारी दिनुभयो। कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान संशोधन सहित पार्टीका महामन्त्री शर्माको संयोजकत्वमा उक्त समिति गठन गर्नुभएको हो। समितिको सदस्यमा पार्टीका सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय डीना, भीष्मराज आङदेम्बे, महेन्द्र यादव र जीवन परियार, साथै प्रवक्ता डाक्टर प्रकाश सेरेन महत, केन्द्रीय सदस्य पुष्पा भूषाल, मीन विश्वकर्मा र मधु आचार्य रहनु भएको छ। यस्तै उक्त समितिको सदस्य सचिवमा प्रकाश शर्मा रहनु भएको मुख्य सचिव पौडेलले बताउनुभयो। विशेष अदालतले भ्रष्टाचारको मुद्दामा निलम्बित मुख्य सचिव डाक्टर वैकुण्ठ अर्याललाई सफाई दिएको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेक नारायण कुंवर, सदस्यहरू न्यायाधीशद्वय खुशी प्रसाद थारू र रितेन्द्र थापाको इजलासले हिजो अन्त शुल्क स्टिकर छपाईमा भ्रष्टाचार भएको दावीसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा डाक्टर अर्यालले सफाई पाउने फैसला गरेको हो। अदालतले राष्ट्रिय सुरक्षण मुद्रण केन्द्रका लागि राष्ट्रिय बजेटबाट नै एलएमबीएस माध्यमबाट बजेट विनियोजन भएको देखिएको जनाएको छ। मुख्य सचिव डाक्टर वैकुण्ठ अर्यालसहित सफाई पाउनेमा सुरक्षण मुद्रण केन्द्रका परामर्शदाता शक्ति श्रेष्ठ, उक्त केन्द्रका लेखा अधिकृत विष्णु प्रसाद गौतम, शाखा अधिकृत हरिवल्लभ घिमिरे, प्रिन्स सेल प्राली र उक्त प्रालीका निर्देशक केशव शर्मा रहनु भएको छ। अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई दोषी ठहर गरेको छ। दोषी ठहर भएका पौडेल र श्रेष्ठलाई अदालतले सजाय निर्धारण गर्नेछ। उक्त प्रकरणमा 11 व्यक्ति र एक कम्पनी सहित 12 विरूद्ध अन्त शुल्क स्टिकर छपाईमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 38,67,17,640 रूपैयाँ बिगो दावी गर्दै मुद्दा दायर गरेको थियो। सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठ्यघरको मुखको क्यान्सर विरूद्ध एचपीभी खोप अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले विद्यालयका कक्षा 6-10 र विद्यालय बाहिर रहेका 10-14 वर्षसम्मका बालिका लक्षित गरी खोप अभियान सञ्चालन गर्न थालिएको जानकारी दिनुभयो। उहाँका अनुसार ती उमेर समूहका करिब 16,88,000 किशोरीले एचपीभी खोप लगाउनेछन्। डाक्टर गौतमले खोप अभियान आगामी माघमा करिब 15 सञ्चालन गरी प्रत्येक पालिकाका माध्यमिक तहका किशोरीलाई लगाइने जानकारी दिनुभयो। उहाँले नेपालमा पाठ्यघरको मुखको क्यान्सर विरूद्धको सबैभन्दा ठूलो अभियान हुने बताउनुभयो। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर अरूण शाहीले पाठ्यघरको मुखको क्यान्सरको जोखिम बढ़ाउने मुख्य कारण ह्युमन प्यापिलोमा नामक भाइरसको संक्रमण रहेकाले यसको विरूद्ध खोप लगाउनुपर्ने बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखाना विकास समितिले पर्याप्त आयुर्वेदिक औषधिको उत्पादन गरे बजार व्यवस्थापनको जिम्मेवारी मन्त्रालयले लिने प्रतिबद्धता जनाउनु भएको छ। समितिको वार्षिकोत्सव राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीका अवसरमा हिजो आयोजित कार्यक्रममा मन्त्री पौडेलले समितिलाई तत्काल उत्पादन वृद्धि गर्न सुझाव दिँदै औषधि बिक्रीका लागि व्यवस्थित वातावरण बनाउन मन्त्रालय तयार रहेको बताउनुभयो। सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले पत्रकारलाई सुशासनको पक्षमा कलम चलाउन अनुरोध गर्नुभएको छ। नेपाल पत्रकार महासंघद्वारा दीपावली, छठ पर्व, नेपाल सम्वतका अवसरमा हिजो काठमाण्डुमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री गुरूङले देशमा सुशासन कायम राख्न तथा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि सुशासनमा केन्द्रित रहेर आवाज उठाउन पत्रकारहरूलाई आग्रह गर्नुभयो। संचार मन्त्री गुरूङले पत्रकारहरूले सरकारका राम्रा कामको प्रशंसा र गलत कामको आलोचना गर्न सक्नुपर्ने बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनको एकता र रूपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेकामा जोड़ दिनुभएको छ। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको जन्म शताब्दीको अवसरमा माओवादी केन्द्रले हिजो आयोजना गरेको नेपाली कम्युनिष्ट आन्दोलनको 75 र आगामी कार्यभार विषय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले त्यस्तो आत्मसमीक्षा पार्टीको दस्तावेज नेता र कार्यकर्ताको तहमा हुनुपर्ने बताउनुभयो। क्रान्तिकारीहरूले आफ्नो गल्ती स्वीकार गर्न सक्नुपर्ने उल्लेख गर्दै उहाँले आत्मसमीक्षाले मात्रै कम्युनिष्ट पार्टीहरूमा एकता, रूपान्तरण र नयाँ क्रान्तिको प्रक्रिया शुरू हुने बताउनुभयो। संसदीय सुनवाई समितिले बेल्जियमका लागि नेपाली आवासीय राजदूतमा परराष्ट्र सचिव सेवा लम्सालको नाम अनुमोदन गरेको छ। संसदीय सुनवाई समितिको हिजो बसेको बैठकले बेल्जियमका लागि प्रस्तावित नेपाली राजदूत लम्सालको संसदीय सुनवाई सकेर नाम अनुमोदन गरेको हो। संसदीय सुनवाईका क्रममा कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत लम्सालले नेपाल र बेल्जियम बीच सम्बन्ध विस्तारका साथै बहुपक्षीय फोरमहरूमा नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवर्धनमा सक्रिय भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले नेपालको पर्यटन प्रवर्धन, उच्च आय र नेपालीहरूका लागि मर्यादित रोजगारीका अवसरहरूको खोजी गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको पनि बताउनुभयो। नेपाल सम्बत 1145 मूल समारोह समितिले नेपाल सम्बतको मौलिकता एवं महत्वलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्धन गर्न कूटनीतिक नियोगलाई आह्वान गरेको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिनदेखि शुरू हुने नेपाल सम्बतलाई प्रचार प्रसार लगायत कार्य गर्न समितिले विदेश स्थित नियोगलाई आग्रह गरेको हो। समितिले यही कार्तिक 17 गते बसन्तपुरमा आयोजना गर्ने मूल समारोहमा सहभागी हुन मातहतका सम्बन्धित संघ संस्थालाई आफ्नो स्थानबाट परम्परागत बाजा, झाँकी र सांस्कृतिक पहिरन सहित मूल समारोहमा सहभागी हुन समेत निर्देशन दिएको छ। उक्त समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। सम्भव भएसम्मका सबै सरकारी सुविधा एउटै एपबाट प्रवाह गर्ने उद्देश्यका साथ सरकारले 2075 सालदेखि सञ्चालनमा ल्याएको नागरिक एपमा पछिल्लो समय सेवाहरू थपिने क्रम बढ़दै गएको छ। नागरिक एप मार्फत अहिले 26 सरकारी कार्यालयका विभिन्न सेवाहरू प्रवाह भइरहेका छन् भने हालै मात्र सिंहदरबार प्रवेश गर्ने पास समेत नागरिक एप मार्फत नै लिन सकिने व्यवस्था गरिएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
सरकारले पछिल्लो समय मोबाइल एप्लिकेशन नागरिक एपलाई दैनिक सेवा प्रवाहसँग जोड्ने क्रम तीव्र पारेको छ। हाल सवारी चालकले नागरिक एपबाटै लाइसेन्स देखाउन थालेका छन्। नागरिक एपमै क्यूआर कोड स्क्यान गरेर ट्राफिक प्रहरीले लाइसेन्सको आधिकारिकता जाँच गर्न सक्ने गरी व्यवस्था गरिएको छ भने अब चालकले भौतिक रूपमा छापिएको लाइसेन्स बोक्नुपर्ने बाध्यता हटेको सूचना प्रविधि विभागले जनाएको छ। ट्राफिक नियम उल्लंघन गरेमा क्यूआर कोड स्क्यान गरेर ट्राफिक प्रहरीले चालक मार्फत मोबाइल ब्याङ्किङ वा डिजिटल वालेटबाट तुरन्तै जरिवाना तिर्न सकिने व्यवस्था पनि नागरिक एपमा थपिएको छ। यस्तै सिंहदरबार प्रवेश पासका लागि पनि अब गेट बाहिर लाइन बस्नुपर्ने बाध्यता हटेको छ। त्यसका लागि सम्बन्धित मन्त्रालय र संस्थामा अनलाइन मार्फत आवेदन पेश गरेर क्यूआर मार्फत नागरिक एपमा नै पास देखिने व्यवस्था शुरू भएको सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले जानकारी दिनुभयो।
नागरिक एपले हालसम्म 26 भन्दा बढी निकायका सेवाहरू प्रदान गरिरहेको छ। भर्खरै शुरू भएको भनेको सवारी लाइसेन्स बोकेर हिँड्नु पर्दैन, कतिपय ठाउँहरूमा त यो लागू पनि भइसकेको थियो। अब सँगसँगै नागरिक एपमा चाहिँ हाम्रो सबैलाई क्युआर सहितको देखिन्छ। ट्राफिक प्रहरीले आफ्नो मोबाइलबाट त्यो क्युआरलाई चाहिँ स्क्यान गर्नुहुन्छ। उहाँहरूको ट्राफिक भायोलेसन रेकर्ड सिस्टम छ एउटा चाहिँ टिभीआरएस भन्ने, त्यो प्रणालीसँग चाहिँ क्युआर मार्फत चाहिँ त्यो कम्युनिकेट हुन्छ र हामीले कतै ट्राफिक भायोलेसन गरेको छैन त्यसको विवरण सट्ट उहाँको मुखबाट देखिन्छ। कुन किसिमको चाहिँ जरिवाना गर्नुपर्ने हो उहाँले त्यही हिसाबले चाहिँ जरिवाना गर्नुहुन्छ। कार बोकेर हिँडिराख्नु पर्ने झन्झट पनि भएन। दरबार गेट पास लिनु पर्यो भित्र छिर्नलाई भनेदेखि चाहिँ हामी नागरिक एप मार्फत अनलाइन एप्लाई गर्न सक्छौँ।
नागरिक एपमा अहिले प्रयोगकर्ताले नागरिकता, राहदानी, लाइसेन्स, प्रेस कार्ड, स्वास्थ्य बीमा कार्ड, शैक्षिक प्रमाणपत्र, मतदाता परिचय पत्र, लोकसेवा, वैदेशिक रोजगारको श्रम स्वीकृति गर्ने प्रणाली, वैदेशिक अध्ययनको लागि नो अब्जेक्सन लेटर लिने प्रणाली, प्रधानमन्त्री रोजगार कार्यक्रम, नेपाल विद्युत प्राधिकरण तथा केयूकेएलको महसुल प्रणालीलाई लिंक गर्न सक्नेछन्। नागरिक एपमा राष्ट्रिय परिचय पत्रलाई पनि अन्तर्आबद्धता गर्ने सम्बन्धमा कामहरू भइरहेको र सरकारी निकायका अन्य सेवाहरू पनि थप्दै जाने क्रममा रहेको विभागका महानिर्देशक पौड्यालले जानकारी दिनुभयो।
क्रमशः अरू विभिन्न निकायका सेवाहरूलाई आबद्ध गर्न गइरहेका छौँ। पियुसँग पनि पटक पटक छलफल गरिसक्यौँ। रिजल्टको इन्फर्मेसनलाई नागरिक एपमा देखाउन सकियोस् ताकि लोकसेवाको फारम भर्नु पर्यो भने सहज होस्, किनभने त्यहाँ त हाम्रो क्वालिफिकेसन डकुमेन्ट चाहिँ स्क्यान गरेर पेश गर्नुपर्छ। त्यसको सट्टा चाहिँ रिकर्डै आयो भने सहज रूपमा चाहिँ विवरण इन्ट्री गर्न सकिने भयो। सेवाग्राहीको लागि त यो जस्तो के होला उसले इमिडिएटली सर्भिस पाएको एनआइडीसँग पनि हामी इन्टिग्रेसन गर्दैछौँ। क्याबिनेटले पनि इन्टिग्रेसन गर्ने भनेर डिसिजन गरिसक्यो। सेन्ट्रल एपको रूपमा चाहिँ डेभलप हुने भयो।
हाल नागरिक एप डाउनलोडकर्ताको संख्या 65 लाख भन्दा बढ़िरहेको छ। नागरिकलाई हरेक ठाउँमा पटक पटक सरकारी कागजपत्र र विवरणहरू पेश गर्नुपर्ने झन्झट हटाउने र अनलाइनबाट सहजै सुविधा दिने काम गर्न यो एपको अधिकतम उपयोग हुने वातावरण बनाउने गरी काम भइरहेको सूचना प्रविधि विभागले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा कार्तिक एक गतेदेखि हालसम्म चारवटा गैंडा मृत भेटिएका छन्। निकुञ्जका विभिन्न क्षेत्रमा ती गैंडा मृत भेटिएका निकुञ्जले जनाएको छ। चारवटा गैंडा मध्ये एउटा करेन्ट लागेर र अन्य प्राकृतिक कारणले मरेका हुन्। यी सहित चालू आर्थिक वर्षको हालसम्म मृत भेटिएका गैंडाको संख्या 10 पुगेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। स्पेनमा बाढ़ीका कारण 95 जनाको मृत्यु भएको छ भने दर्जनौ मानिसहरू बेपत्ता भएका छन्। पूर्वी प्रान्त भ्यालेन्सिया र आसपासका क्षेत्रमा भारी वर्षापछि आएको बाढ़ीले विनाश निम्त्याएको हो। बाढ़ीबाट ज्यान जोगाउन मानिसहरू अग्ला भवनका छत र रूखमा चढ़ेका थिए। प्रधानमन्त्री पेड्रो सान्चेजले उद्धारको प्रयास जारी रहेको बताउँदै 3 दिनको राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ। बाढ़ीमा परिमृत्यु हुनेको संख्या अझै बढ़न सक्ने स्थानीय संचार माध्यमहरूले उल्लेख गरेका छन्। जलवायु परिवर्तनका कारण स्पेनमा अचानक ठूलो बाढ़ी आएको विज्ञहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल र चीन बीचको मुस्ताङ जिल्लाको कोरला नाकामा नेपालले अध्यागमन कार्यालय बुधबारबाट सञ्चालनमा ल्याएको छ। अध्यागमन कार्यालयको शुभारम्भ गर्दै गृहमन्त्री रमेश लेखकले दुई देशका नागरिकको आवतजावतसँगै द्विपक्षीय व्यापार अभिवृद्धिका लागि अध्यागमन कार्यालय महत्वपूर्ण हुने बताउनुभयो। समुद्र सतहदेखि 4,650 मिटर उच्चाइमा रहेको सो नाका गत वर्ष कार्तिक 27 गते चीनको सिगात्से प्रान्तको झोम्बा काउन्टीका म्याजिस्ट्री नुर्बु छिरिङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो। रसुवागढ़ी केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढ़ी नाकाबाट आयात निर्यात शुरू भएको छ। हालैको भीषण वर्षा र बाढ़ीका कारण अवरूद्ध राजमार्ग मरमत सम्हारपछि खुलेसँगै आयात निर्यात प्रारम्भ भएको हो। मंगलबार 4 कन्टेनर स्याउ, 2 कन्टेनर नास्पति र 3 कन्टेनर ओखर उक्त मार्गबाट नेपाल आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ। केरुङबाट 76 मालवाहक कन्टेनर मितेरी पुलबाट नेपाल प्रवेश गरेको र नेपाली उत्पादन बोकेका 3 मालवाहक ट्रक र सामान आयात गर्ने 149 नेपाली कन्टेनरहरू चीनतर्फ प्रस्थान गरेका छन्। राजमार्ग बन्द भई आयात ठप्प हुँदा राजस्व असुली पनि प्रभावित भएको छ। संखुवा सभामा निर्माणाधीन 669 मेगावाट क्षमताको अरूण तल्लो जलविद्युत आयोजनाबाट प्रभावितलाई मुआवजा रकम वितरण शुरू गरिएको छ। जिल्ला प्रशासन कार्यालय संखुवा सभाले तल्लो अरूण जलविद्युत आयोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकाहरूलाई मुआवजा दिनका लागि प्रक्रिया अघि बढ़ाएको हो। जिल्ला प्रशासन कार्यालय संखुवा सभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन मणि घिमिरेले 5 लाखदेखि 34 लाखसम्म जग्गाको मूल्याङ्कन गरी वितरण शुरू गरिएको जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। नेपाललाई पराजित गर्दै बंगलादेशले साफ महिला च्याम्पियनशीप 2024 उपाधि जितेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हिजो साँझ भएको फाइनल खेलमा बंगलादेशले नेपाललाई 2-1 अन्तरले हराउँदै उपाधि जितेको हो। यससँगै बंगलादेशले दोस्रो पटक साफ च्याम्पियनशीपको उपाधि जितेको छ। घरेलु मैदानमा भएको अघिल्लो संस्करणको खेलमा बंगलादेशले नेपाललाई 3-1 अन्तरले हराउँदै उपाधि जितेको थियो। साफको 7 संस्करणसम्म आइपुग्दा नेपाल उपविजेतामै सीमित बनेको छ। हालसम्म साफ च्याम्पियनशीपको फाइनलमा नेपाल भारतसँग 4 र बंगलादेशसँग 2 पराजित भएको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी बागमती गण्डकी प्रदेशका पहाड़ी भागका केही तथा बाँकी प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.3 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 26.28 डिग्री सेल्सियस का बीच रहने अनुमान गरिएको छ। काठमाण्डू उपत्यकामा सूर्योदय अघि बिहान 6:14 भयो भने सूर्यास्त भरे साँझ 5:21 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज दीपावलीका साथ ऐश्वर्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै राष्ट्रपति रामचन्द्र पौडेलको यही कार्तिक 25 गतेदेखि 30 गतेसम्म हुने अजरबैजान भ्रमण कार्यक्रम स्वीकृत गर्ने मन्त्री परिषद बैठकको निर्णय, विशेष अदालतद्वारा भ्रष्टाचारको मुद्दामा निलम्बित मुख्य सचिव डाक्टर वैकुण्ठ अरियाललाई सफाई, स्पेनमा आएको बाढ़ीका कारण 95 जनाको मृत्यु, दर्जनौ घाइते र दक्षिण एसियाली फुटबल साफ महिला च्याम्पियनशीपको उपाधि बंगलादेशलाई। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।